أعوذ بالله من الشيطان الرجيم بسم الله الرحمن الرحيم السلام عليكم ناظرين میں شبیر رضوی آپ کا ہوسٹ پروگرام فکر و نظر کا اپیزوڈ انشاءاللہ آپ کے ساتھ ایک گفتگو ہوگی ہمارے معزز دوست یہاں پر موجود ہیں ان کو میں انٹروڈیوس کروں گا اور یہ پروگرام آج اس ٹاپک پر ہم گفتگو کریں گے کہ آیا کہ برطانیہ میں مسلمان جو رہ رہے ہیں وہ ایک یعنی کہ سسپیکٹ کمیونٹی بن چکے ہیں یا ان کی کیا دشواری ہیں تو اس موضوع پر ہم ڈسکس کریں گے اور میں ہمارے دونوں گیسٹ کو انٹروڈیوس کرتا ہوں ہمارے پہلے عزیز یہاں پر ہیں محترم علی جعفر زیدی صاحب جو ایک اکانومسٹ بھی ہیں رائٹر ہیں براڈ کاسٹر اور پولیٹیکل ایکٹیوسٹ اور پلس ایڈیٹر ہوا کرتے تھے ایک میگزین کے پاکستان میں اور یو کے میں 2005 میں انہوں نے پارلیمنٹ کے لیے الیکشن بھی لڑا تھا ریسپیکٹ پارٹی سے السلام علیکم ویلکم اور ہمارے دوسرے گیسٹ ہیں بیرسٹر خورشید عالم صاحب السلام علیکم خورشید بھائی یہ بیرسٹر ہیں یہاں پر یو کے میں اور اسپیشلائز کرتے ہیں کرمنل امیگریشن اینڈ فیملی لاء میں اور شرکت نفت لندن کے لیگل ایڈوائزر ہوا کرتے تھے خوش آمدید علی بھائی میرا جو اوپننگ کامنٹ تھا کہ آیا کہ برٹن میں جو مسلمان رہ رہے ہیں اور تقریباً اب 50 سال سے تو رہ رہے ہیں تقریباً سیکنڈ تھرڈ جنریشن مسلمانوں کی یہاں پر برطانیہ میں رہ رہی ہے اور پچھلے برسوں میں خصوصاً 9/11 کے بعد جو دشواریاں مسلمانوں کو یہاں پر پیش آ رہی ہیں وہ آیا کہ مسلمان خود برے ہونے کی بنا پر ہے یا کچھ پولیٹیکل بیک گراؤنڈ ہے اس کا
جی ڈیفینیٹلی پولیٹیکل بیک گراؤنڈ ہے ورنہ یہاں مدتوں سے رہتے چلے آئے اور مسئلے کبھی پیدا نہیں ہوئے تھے ایک بات تو یہ سمجھنے کی ہے کہ مسلمان یہاں پر جو ہیں یہ آئسولیشن میں نہیں ہیں یہ دنیا بھر میں جو کچھ ہو رہا ہے ورلڈ آرڈر کو امپلیمنٹ کرنے کی کوشش اور پورے گلوب پر عالمی استعمار اور سامراج کے قبضے کی جو کوششیں ہیں اور جو اس کے ہتھکنڈے ہیں اس کے وکٹم جہاں پر اور طبقات اور وہاں پر جو اور قومیتیں ہیں اسی طرح مسلمان جو ہیں وہ پوری دنیا میں اس کا وکٹم ہیں اور یہ کیوں ہیں تھوڑا سا میں بیک گراؤنڈ میں جاؤں گا
جی
کہ عالمی استعمار اور سامراج کو اپنے سرمایہ دارانہ ظالمانہ نظام کو بچانے کے لیے ایک دشمن چاہیے ہوتا ہے کولڈ وار میں سوویت یونین تھا اور وہ سوشلزم دکھا کر لوگوں کو اپنے یہاں ڈراتے تھے کہ دیکھیں یہاں لائنیں لگی ہوئی ہیں یہاں پر آزادی نہیں ہے یہاں پر فکر کی آزادی نہیں ہے انسانی
ریڈ انڈر دی بیڈ جو کانسیپٹ تھا
انسانی حقوق پامال ہوتے ہیں اور یہاں کا آدمی سمجھتا تھا کہ اچھا میں میرا معاشرہ بہت اچھا ہے اور مجھے یہ جو نظام تھوڑا برا بھلا دے دیتا ہے تو اس میں وہ خوش تھا اور یہاں پر انقلاب کی اسٹرگل رکی رہی ہوئی نہیں اور سامراج کا جو سرمایہ دارانہ نظام ہے وہ جاری رہا جب سوویت یونین ٹوٹا تو پھر ان کو ایک دشمن چاہیے تھا اور وہ دشمن کھڑا کرنے کے لیے اگر آپ کو یاد ہو 2000 میں سیمول ہنٹنگٹن کی کتاب آتی ہے کلیش آف سیولائزیشن اور اس کی بنیاد پر اب چونکہ سوویت یونین ٹوٹ چکا ہے اور ان کو ایک دشمن چاہیے تو انہوں نے پھر 9/11 اب اس پہ تو بے شمار کتابیں آ چکی ہیں کہ کیسے ہوا اس کا پس منظر کیا تھا تو اس کے بعد انہوں نے اسلام کو ایک دشمن کے طور پہ کھڑا کیا خود انہوں نے دہشت گرد تنظیمیں کریٹ کی اور ان کی بنیاد پر دنیا میں انہوں نے یہ اب شکل بن چکی ہے عملی طور پہ کہ واقعتاً جو کلیش ہے وہ تہذیبوں کا انہوں نے کھڑا کر دیا ہے اور مسلمان یورپ میں ہوں یا جہاں بھی ہوں وہ اس کا وکٹم ہے اور یہ بات میں یہ ساری دنیا کو معلوم ہے اور تاریخ میں ہم نے دیکھا تہذیبوں کا ٹکراؤ نہیں ہوتا یہ سامراجی عزائم ہیں جو ٹکراتے ہیں اور یہ تہذیبیں تو ہمیشہ ایک دوسرے میں مرج کرتی ہیں اسلام جب برے صغیر میں آیا
فیوژن ہوتا ہے یعنی
کہ وہ ایک دوسرے میں مرج کرتی ہیں ان کا ٹکراؤ نہیں ہوتا یہ کلیش آف سیولائزیشن کا کانسیپٹ دے کر انہوں نے دنیا کو دو دنیاؤں میں تقسیم کیا اور آج مسلمان ایک ایسی جزیرے میں رہتے ہیں جو انہوں نے کریٹ کر دیا ہے، اور اس میں اب نفرتیں ہیں، اور اس میں اسٹیٹ کے طرف سے پریشر ہے، دباؤ ہے، اور جس سوسائٹی میں وہ رہتے ہیں خاص طور پہ یورپ اور برطانیہ میں، یہاں پر وہ اب وہ ایک طرح سے وکٹمائزڈ ہیں، یہاں کی سوشل جو لیئرز ہیں، جو سکولز ہیں، جو یہاں کی جابز کی اپرچونیٹی ہیں، جگہ جگہ اب آپ کو نظر آتا ہے کہ یہ جو ہڈن ریسزم جو ہوتا تھا، اب وہ اسلاموفوبیا کی شکل میں اس کی آپ کو عملی شکل نظر آتی ہے.
صحیح.
تو میں سمجھتا ہوں کہ اس سوسائٹی میں، برطانیہ میں بالخصوص اور یورپ میں بالعموم، مسلمان ایک خوف کی فضا میں رہتے ہیں. وہ خوف پیدا کیا گیا، اور خوف پیدا کر کے مسلمانوں سے، اسلام سے، جو یہاں کی ورکنگ کلاس ہے اس کو ڈرایا گیا ہے. چنانچہ سرمایہ دارانہ نظام جاری ہے، اور لوگ اسلام سے خوف زدہ ہو کر اپنے اطمینان سے اس نظام کا وکٹم، جو کہ ایکسپلائٹ کرنے والا نظام ہے، وہ موجود ہیں، اور یہ نظام جاری و ساری ہے. آپ دیکھیں، یعنی جب میں نے الیکشن لڑا 2005 میں، تو اس سے پہلے تک، بلیئر کے آنے سے پہلے تک، اس ملک میں تعلیم مفت تھی.
صحیح. وہ یونیورسٹی ایجوکیشن،
یونیورسٹی ایجوکیشن نہ صرف مفت تھی بلکہ وہ خود وظیفے لیتے تھے. اس کے بعد کیا ہوا؟ آج جو لڑکا لڑکی یونیورسٹی سے نکلتا ہے، اس کے گلے میں 25-30 ہزار پاؤنڈ کا توک لٹکتا ہے، ایک اس کا جو لون ہے. اب یہ خاموشی سے ہو گیا. اگر یہ اسلام، اسلاموفوبیا اور یہ سب کریٹ نہ کیا جاتا، تو پوری یورپ میں اور برطانیہ میں پبلک خلاف ہوتی، لڑکے اسٹوڈنٹس سڑکوں پہ نکلتے، ان کی حکومت کو خطرہ ہوتا. یہ ایک چھوٹی سی مثال ہے. اسی طرح این ایچ ایس اب گریجولی ایروڈ ہو رہا ہے، اس کی جو
پرائیویٹائز کیے جا رہے ہیں.
تو جو سوشل ویلفیئر سٹیٹ تھی، یہ آہستہ آہستہ اپنی شکل کھوتی جا رہی ہے. اور یہ دکھا دیتے ہیں کہ دیکھیں، وہ اسامہ آئے گا مارے گا، فلانا آئے گا زرقاوی آئے گا تمہیں مارے گا، ہم بچانے والے ہیں. تو عام آدمی یہ سمجھتا ہے کہ میرا جو حکومت ہے، یہ نظام ہے، بہت اچھا ہے، اسی میں رہنا چاہیے. اور اس اپنے حقوق سے وہ دستبردار ہو گیا، اور انسانی حقوق جو ہیں وہ اب اس طرح سے پامال ہو گئے، نظر نہیں آتے لیکن عملاً وہ پامال ہوتے جا رہے ہیں.
صحیح. اب ہمارے عزیز علی زیدی صاحب نے بہت اچھی انداز سے جو ہے پیش کیا انالیسز. بیرسٹر صاحب، آپ بھی یہاں پر کئی برس سے رہ رہے ہیں، ہم بھی تقریباً 50 سال سے یہاں پر. مجھے یاد ہے اچھی طرح کہ 70s اور 80s میں اسلام کے خلاف اسپیسیفکلی ٹارگیٹ نہیں کیا جاتا تھا، کہا جاتا تھا وہ پیکی ہے، پیکی بیشنگ جیسی ہوتی تھی. پھر اس کے بعد جو ہے مزید عرب چور ہیں، یعنی کہ نیشنلٹی پر زیادہ تر ٹارگیٹ کیا جاتا تھا. تقریباً پچھلے 10-15-20 سال میں وہ نیشنلٹی کو جا کے مذہب پر زیادہ تر اب بات ہونے لگی ہے، چاہے وہ میڈیا کا پروپیگنڈا ہو، یا پبلک اسپیس میں گفتگو ہو، یا پولیٹیشینز کے کامنٹس. تو بشر صاحب، اب یہ یعنی کہ آپ کا کیا تجزیہ ہے کہ سچویشن کیوں اس طرح سے چینج ہوئی؟ آئی مین فرام اے لیگل پوائنٹ آف ویو، کیونکہ آپ تو آبویسلی دیکھتے رہتے ہیں کہ کس طرح کے وکٹمز آتے ہوں گے کورٹس میں، اور جو لیگل صرف سپورٹ چاہتے ہیں.
لیگل کہاں جہاں تک تعلق ہے، تو وہ تو جو کورٹس وغیرہ میں آتے ہیں تو وہ تو کرائم کرتے ہیں یا کچھ کر، پھر اس کے وجہ سے آتے ہیں. لیکن بعض اوقات یہاں پہ جو ججز وغیرہ ہوتے ہیں، وہ آپ کے جا کے یہ نہیں دیکھتے ہیں کہ وہ بائس ہے، یہ مسلمان ہے یا ہندو ہے، یہ ہے وہ ہے، وہ جسٹس ٹھیک ہی دیتے ہیں.
اچھا.
ہاں، وہ آپ کے جا کے، خاص کر کے ہائیسٹ کورٹ میں، کرمنل کورٹ کے ہائیسٹ کو،
تو وہ لیگل میٹرز کو دیکھتے ہیں،
لیگل میٹرز کو دیکھتے ہیں، اور وہ نہیں دیکھتے ہیں کہ یہ مسلمان ہے، یہ ہے، وہ ہے. تو اس طرح سے وہ
نہیں. مگر یہاں پر کچھ کیسز جیسے پہلے ہوئے تھے، یعنی کہ مثلاً ایون جیسے ہم شو علی زیدی صاحب اس کا ذکر کریں گے، لندن میں 2-3 سال پہلے رائٹس ہوئے تھے، آپ کو یاد ہوگا اچھی طرح، نہ صرف لندن میں مگر مینچسٹر میں، یعنی کہ ایک وداؤٹ لیڈرشپ ڈیمونسٹریشن ہوئے تھے جس میں لوگوں نے دکانیں توڑی تھی، آگ لگائی تھی. ناؤ جو لوگ اس میں ایکٹیو تھے ان کو 5-5 سال جیل دی گئی، مثلاً کسی نے ٹی وی چرا لیا تو اس کو 5 سال دی گئی، اور جو بینکوں سے 50 ملین لے کے چلے جاتا ہے اس کو کوئی جیل نہیں ہوتی ہے. تو آپ نے صحیح کہا کہ جج جو ہے وہ تعصب نہیں رکھتا ہے، مگر سسٹم اس طرح کا ہوگا کہ جس کی بنا پر ایک انسان کو جو ہے یعنی کہ شدت سے سزا دی جاتی ہے، دوسرے کو نہ صرف سزا دی جاتی بس آزاد چھوڑ دیا جاتا ہے، تو اس میں کچھ باعث نہیں ہو جاتا ہے پھر؟
اس میں تو کچھ باعث ہوتا ہے، چونکہ انہیں تو پورا دیکھنا چاہیے کہ جیسے آپ نے فرمایا کہ توڑ پھوڑ کیا 3-4 سال پہلے، تو اس میں ٹوٹن کے علاقے میں ہی ہوتا ہے درس میں، تو وہاں زیادہ تر کالے ہی لوگ تھے، تو اس میں پولیس وغیرہ نے بھی ذرا کچھ یہ کیا تھا، آپ کے جا کے تفریح کیا ہوا تھا، چونکہ یہ کالے ہیں اور یہ تو ہمیشہ اسی طرح توڑ پھوڑ کرتے ہیں، اور اس طرح سے انہوں نے دیکھا کہ کالے لوگ کام وام کبھی کرتے ہیں، سوشل سیکیورٹی اوپر رہتے ہیں، یہ ہے، تو اس طرح سے آپ کے جا کے ان کو ایک طرف لے آئے، لیکن اور اسے جیل ویل بھی دیا، لیکن جہاں تک بڑے لوگ تھے تو ان کو کوئی اتنا نہیں کیا، اور پولیس بھی باعث تھی.
صحیح.
اور
نہیں اس میں بات جو نکلتی ہے کہ جیسے یعنی کہ اس وقت مسلمانوں پہ جیسے علی بھائی نے بالکل صحیح فرمایا کہ خوف زدگی ہے قسم میں، تو اس میں جیسے ٹیررزم لا ہے یا امیگریشن کے ایشو ہیں، یا ابھی جیسے کچھ دن پہلے ہمارے پرائم منسٹر صاحب کیمرون صاحب یو کے میں کہہ رہے تھے کہ جو لوگ باہر سے یعنی کہ سیریا میں کہیں سے آئسس کے ممبر ہوں یا اسلامک اسٹیٹ کے، وہ واپس آئیں گے تو ان کا پاسپورٹ زرد کر دیا جائے گا. اس کے ساتھ ساتھ اگر آپ دیکھیں کہ کچھ اسرائیلی جو ڈیول نیشنلز ہیں، برٹش بھی اور اسرائیلی، وہ جا کے اسرائیل میں سورٹ آف آئی ڈی ایف کے ساتھ آرمی میں ہوتے ہیں، واپس آ کے یہاں پر لندن میں ٹیکسی بھی چلاتے ہیں، کوئی ان کے ساتھ کچھ نہیں ہوتا، تو یہاں پر ڈبل اسٹینڈرڈ نہیں لگتے ہیں لوگ کے؟
بالکل ڈبل اسٹینڈرڈ ہے، چونکہ یہودیوں کو یہاں پہ آپ اتنا زیادہ ان کی بلکہ مدد ہی کرتے ہیں، گرچہ ان کو یہ بھی جاننا چاہیے تھا کہ انہی کی وجہ سے کرسچینٹی میں گڑبڑ پھیلی ہے نا. عیسیٰ علیہ السلام کو ہم تو پیغمبر مانتے ہیں، جلیل القدر پیغمبر مانتے ہیں، پیغمبر مانتے ہیں، اور بقول ان کو سولی پہ چڑھایا، گرچہ ہمارا یہ عقیدہ نہیں ہے، اس کے باوجود بھی ان کی پتہ نہیں مدد کرتے ہیں. جب یہاں یہ بات آتی ہے کہ مسلمانوں کا جب یہ آتا ہے آپ کے، تب یہ کرتے ہیں کہ مسلمانوں سے یہودی کہیں بہتر ہیں، جو مسلمان سے بہت خوف کھاتے ہیں.
ابھی بیرسٹر صاحب ہم وقفہ لیں گے، انشاءاللہ پھر واپس آتے ہیں. ناظرین چھوٹا سا وقفہ لیتے ہیں، پھر انشاءاللہ آپ کی خدمت میں حاضر ہوں گے. खुदा। वापस हम आपकी खिदमत में हाजिर हुए। हमारी गुफ्तगू थी कि आया के बरतानिया में मुसलमान एक सस्पेक्ट कम्युनिटी बन चुके हैं। अली भाई, ब्रेक से जाने से पहले बैरिस्टर साहब ने जो कॉन्ट्रडिक्शन पेश किया, यानी कि इवन ठीक है बैरिस्टर और जज जो है तासुब नहीं रखता होगा, मगर क्योंकि सिस्टम इस तरह से सॉर्ट ऑफ डबल स्टैंडर्ड फॉलो करता है, और कई वाकयात इन इन द रीसेंट पास पिछले एक दो तीन साल में आप देखें कि मसलन ईडीएफ का बंदा अगर पकड़ा जाए तो उसको सज़ा ज़्यादा नहीं मिलती है, अगर कोई मुसलमान यानी कि उसका पता चले कि उसके घर पर या उसके इंटरनेट पर कुछ ऐसी इंफॉर्मेशन थी उसको हवी सजा दी जाती है। ये एक इश्यू हो गया। दूसरा मजीद के जैसे पीडोफाइल के केसेस चल रहे थे, अगर उसमें कोई मुसलमान का नाम आता है तो वो सुर्खी बन के हेडलाइन बन जाती है कि मुसलमान इस तरह के। ज्यादातर पीडोफाइल तो वाइट इंग्लिश होते हैं, उसमें ना काले होते हैं ना एशियन होते हैं, मगर एक भी अगर मुसलमान एशियन आ जाए तो उसकी हेडलाइन। तो इस लिहाज से एक तो एटमोस्फियर किया जा रहा है जिसमें मुसलमान जो है डरा हुआ है, खौफजदा है जैसे आपने फरमाया, और दूसरा जो है सिस्टम कुछ लोडेड नहीं लगता है मुसलमानों के खिलाफ यूके में।
जी यकीनन, और ये जो जज हैं वो तो जाहिर है इस माशरे में अभी तक आज़ाद हैं, और जो फैसले करते हैं वो मेरिट पर ही करते हैं, लेकिन उससे पीछे देखना होगा
क्योंकि हमारी तरह तो करप्ट नहीं है ना जजेस, यहाँ के उनको पैसे देकर काम नहीं करवाया जा सकता है जी।
तो जज यकीनन फैसला मेरिट पे करते हैं, लेकिन देखना यह है कि उन जजेस को कानून कौन देता है। देखिए, जब इस मुल्क में पार्लियामेंट कानून बनाती है स्टॉप एंड सर्च का, तो ये कानून तो पार्लियामेंट ने दे दिया ना। अब जब पुलिस पकड़ के किसी विक्टिम को उसको लाती है तो जज तो ऑन मेरिट फैसला देगा, लेकिन ये कानून बजाय खुद एक बायस्ड कानून लाया जाता है। स्टॉप एंड सर्च के जितने केसेस अब तक हुए हैं उसमें या काले थे या मुसलमान थे। तो ये जो कानून के जरिए दहशत, मैं इसको कानून के जरिए टेररिज्म, ये रियासती टेररिज्म है, अपने शहरियों पर कानून के जरिए लागू किया जाता है, और फिर जो जज है वो तो मेरिट पे केस को लेगा, लेकिन ये कानून लाना बजाय खुद, जब ब्लेयर होम मिनिस्टर थी मेरी उनसे डिस्कशन हुई है इस पर कई बार उस जमाने में कि ये कानून, और ये अनफॉर्चुनेटली कानून लाई है लेबर पार्टी जिससे आदमी एक्सपेक्ट नहीं करता इस तरह की चीज़ें। अब वो कानून जब आ जाएगा और आप इख्तियार दे देंगे पुलिस को कि जिसको चाहें रोकें, जिसको चाहें उसके साथ बदसलूकी करें, और अब तो दहशतगर्दी के हवाले से भी कानून आ गया, तो उसमें जज तो इंसाफ करेगा, लेकिन ये कानून लाने वाले जो हैं वो क्या इंसाफ कर रहे हैं सोसाइटी के साथ? और इस सोसाइटी को तकसीम किया जा रहा है नफरतों की बुनियाद पर। मुसलमानों को जैसे मैंने पहले अर्ज किया एक विक्टम बनाकर और अपने माशरे को, अपनी सोसाइटी को महफूज और निज़ाम को रखने के लिए उन्होंने एक सॉफ्ट विक्टम ढूंढा हुआ है, और उसके लिए उन्होंने क्रिएट किए हैं इन्हीं में से लोग। मसलन अगर आपको याद हो, सुबह स्काई अगर मुझे बुलाता है तो सुबह 6 बजे बुलाता है, लेकिन वो जो प्राइम टाइम है उसमें वो जो वो एक हुक वाला आदमी था, एक आंख थी,
जिसको
क्या
निकाल दिया गया अभी मुझे, हमजा उसका,
हमजा, वो रात शाम को 7-8 बजे आता था प्राइम टाइम,
जब मैक्सिमम लोग
मैक्सिमम जी, और उस वक्त वो आके क्या कहता था कि मैं यहाँ पर ये कर दूंगा, ये कर दूंगा, और इस्लाम के नाम पे करूंगा। तो नतीजा क्या था कि आम आदमी समझता था कि थैंक गॉड अगर ये शक्ल इस्लाम की है
तो हमें
ये नहीं चाहिए। इस्लाम वाकई खतरनाक मजहब है और मुसलमान वाकई खतरनाक है, ये डिलिब्रेट किया गया है, और ये बातें दिखाकर माशरे में जैसे मैंने पहले कहा अपनी वर्किंग क्लास को इन्होंने खौफजदा रखा हुआ है। उसके बाद वो वर्किंग क्लास कहती है कि थैंक गॉड ये बहुत अच्छा मजहब है मेरा, मेरे हुक्मरान बहुत अच्छे हैं, निज़ाम बहुत अच्छा है, और इसी निज़ाम में से जब ये कानून लाते हैं स्टॉप एंड सर्च, तो यहाँ की पब्लिक फिर उसको सपोर्ट करती है, सपोर्ट करती है, लेकिन विक्टम कौन है? या मुसलमान हैं या फिर काले हैं या और रेसिस हैं। अब उस फिजा में जो यहाँ पर प्रमोट जो किया गया है जिन फोर्सेस को, अगर आप डेमोग्राफिकली या अदरवाइज देखें, यहाँ की मस्जिदों पर आम हर मस्जिद में शिया सुन्नी जो भी जाकर नमाज पढ़ सकता था और मस्जिदें खुली थी सबके लिए, लेकिन इन मस्जिदों पर पिछले 3-4 साल में कोई 80% इस वक्त सल्फी स्कूल ऑफ थॉट का कब्जा।
अच्छा, 80% है यूके में। अच्छा,
और दे आर ऑल फाइनेंस्ड बाई सऊदी अरब।
जी जी, बिल्कुल।
आप देखें, एक टूटी फूटा मस्जिद है, चंद महीनों में, एक साल में वो एक आलीशान इमारत बन जाती है। तो ये जो इन कोलैबोरेशन विद सऊदीज यहाँ पर, आप देखें यहाँ सड़कों पे आपको कभी वो छोटे भाई की शलवार और बड़े भाई का कुर्ता पहने हुए लोग नहीं नजर आते,
शक्ल से भी वैशी लगते हैं।
जी जी, तो वो जो छोटे भाई की शलवार पहनते हैं, बड़े भाई का कुर्ता पहनकर, एक अजीब गरीब वो तोप कहते हैं उसको, वो भी पहनते हैं, तो ये सिंबल बनकर बाहर निकलते हैं। अंग्रेज इनको गालियां देता है, मैंने कई दफा देखा है कि अंग्रेज इनको देखता है और ऐसे करता है। तो ये नफरतें जो क्रिएट की गई हैं, ये रियासत की जानिब से की गई हैं,
एक प्लान के साथ,
प्लान के साथ की गई। आप यूं इसको और थोड़ा सा बाहर ले जाकर देखें, जहां पर नेटो की फोर्सेस इन्होंने उतारनी होती हैं, वहां पर अलकायदा के 4 बम फट जाते हैं। उसके बाद ये इंसानियत को बचाने के लिए, जमहूरियत को बचाने के लिए वहां पर नेटो की फोर्सेस को उतार देते हैं, और इस्लाम के दुश्मन या दोस्त बनकर वो फिर अपने अजाइम को हासिल करते हैं, उन इलाकों पर कब्जा करते हैं, वहां के वसाइल पर कब्जा करते हैं। तो बिल्कुल यही पैटर्न आप इसको पूरे ग्लोब पर देख लें, आज यही हो रहा है। और अब ये जो इन्होंने नई, ये जो कल बात कर रहे थे पासपोर्ट लेने
जी
की, भाई ये ISIS क्रिएट किसने किया है?
सही।
शाम के खिलाफ वहाँ जो ट्रेनिंग दी गई है उसमें यहाँ के जो लड़के गए हैं इनके नॉलेज में नहीं कि कैसे गए हैं, उनको पैसे कहाँ से आते हैं। बाय नहीं, ये मस्जिदों पर जो कब्जा हुआ है, सऊदीज पैसे जब यहाँ लाते हैं, और जो मनी लॉन्ड्रिंग का कानून है वो तो लागू नहीं होता, यहाँ नहीं होता, तो ये सब पैसे यहाँ आते हैं, यहाँ ट्रेनिंग दी जाती है, यहाँ इनके नॉलेज में है कि इन लड़कों को दाढ़ियाँ बढ़ाकर तैयार किया जाता है, फिर ये जाकर इनकी जंग लड़ते हैं सीरिया के खिलाफ, टर्की इनको सपोर्ट करता है, सऊदी अरब पैसे देता है, इक्विपमेंट इनको मिलता है, सोफिस्टिकेटेड आर्म्स मिलते हैं, और फिर वो ISIS जब बनती है तो फिर ये कहते हैं कि ये जो है ये सिर्फ बचाने, ये दिखाने के लिए कि हम दहशतगर्दी के खिलाफ हैं। हालांकि दुनिया में मजहबी दहशतगर्दी की सरपरस्ती इन्होंने की है, क्रिएट किया है दहशतगर्दों को। तालिबान को देखें, अलकायदा को देखें, दुनिया में जहां कहीं दहशतगर्द हैं इस्लाम के नाम पर, इनके पैदा करना है। इससे पहले मजहबी दहशतगर्दी का नाम कभी नहीं सुना था, इख्तलाफ होते थे लेकिन दहशतगर्दी इस्लाम के नाम पर नहीं। अब जो दुनिया में जो कुछ होता है उसका असर फिर यहाँ का आम मुसलमान, मैं आप जो सड़क पे चलते हैं वो उसका फिर विक्टिम होते हैं, सोसाइटी की तरफ से भी, और जो कवानीन लाए जा रहे हैं उसके जरिए।
बैरिस्टर साहब, ये बताएं कि ये जो स्टॉप एंड सर्च के जो लॉज और रेगुलेशंस मजीद, एक तो 2000 में हुआ था, फिर उसके बाद उसके ऊपर और यानी कि वसी किस्म से उसका हलका बढ़ाया जा रहा है, जब किसी बंदे को या किसी फर्द को यहाँ पर पकड़ा जाता है तो एक तो ऑब्वियसली उस पर खुद एक इम्पैक्ट होता है, उसकी फैमिली और यानी कि अजीज और अखरबा पे क्या असर पड़ता है कि किसी को अगर पकड़ के लेके चले जाएं कि इसने जो है टेररिज्म में इन्वॉल्व अपने आप को रखा है, तो उसको लोग नहीं देखता है कि भले के वो इंसान बाद में रिहा कर दिया जाए मगर उस दौरान उसके जॉब पर इंपैक्ट होता है, उसकी फैमिली पर इंपैक्ट होता है, उसके अजीजों पर होता है, तो उसका कोई कॉम्पनसेशन देता है यहाँ पर या नहीं?
उसका तो कोई कॉम्पनसेशन नहीं है, चूंकि वो तो कहते हैं कि हम सस्पेक्ट कर रहे थे और उसके बाद, और जाहिर है कि मुसलमान ही को सस्पेक्ट करते हैं और इस वास्ते हमने उसे पकड़ा था, और उसके बाद पकड़ने के बाद ले जाते हैं पुलिस स्टेशन में, वहाँ सर्च वगैरह करते हैं, गर्चे कुछ पाते भी नहीं है, तो फिर विद इन 24 आवर्स उनको मैजिस्ट्रेट्स कोर्ट में ले जाते हैं और फिर वहाँ इलेक्ट करते हैं कि आया वो मैजिस्ट्रेट्स कोर्ट में करेंगे ये फैसला या आपके जाके वहाँ क्राउन कोर्ट में। तो जाहिर वो ये तो इलेक्शन
28 दिन तक
28 दिन तक रख सकती है, गर्ची पहले नहीं था 28 दिन रखती है। तो जाहिर 28 दिन में तो उनके अजीज अकरबा ये तो परेशान हो जाते हैं, गर्ची उनके काफी ज़हनी तौर पे तो परेशान होते हैं। तो उसके बाद फिर जब छोड़ देते हैं तो खैर तो वो तो लेकिन परेशानी तो पहले से जो हुई होती है तो उससे वो,
क्योंकि रिसर्च से भी ये पता चलता है कि ज्यादातर 99% लोग जो रिहा कर दिए जाते हैं क्योंकि कोई एविडेंस उनके पास होता नहीं है। तो उसका यानी कि अगरचे ये सिचुएशन है तो जैसे अपने दोस्त ब्रदर अली जैदी फरमा रहे थे तो ये एक किस्म से टारगेट किया जा रहा है कि जैसे मछेरा जो है मछली पकड़ने के लिए जाल डालता है, इसी तरह लॉ भी जो है एक किस्म का अपना जाल डालता है, उसमें जितने लोग पकड़े जाए पकड़े जाए। बहरहाल तो ये एक जानबूझ के स्ट्रैटेजी नहीं लगती है, यानी कि गवर्नमेंट पॉलिसी है इस तरह की कि मुसलमानों को बिला वजह के पकड़ा जाए।
सही है, ये बिल्कुल जानबूझ ही है, आप जाके वो पूरा एक उन्होंने प्लान बनाया हुआ है कि किस तरह से मुसलमानों को किया जाए। और आप जैसे आप कह रहे थे कि उनमें कंपनसेशन वगैरह देते हैं गर्चे रहा हो, नहीं कोई कंपनसेशन वगैरह नहीं मिलता है उनको।
तो उनके लिए क्या होता है कि यानी कि ऑब्वियसली कोई फर्द इस तरह से पकड़ा जाए तो जॉब करता है वो, अच्छा ऑब्वियसली एम्प्लॉयर्स पूछते होंगे कहाँ चला गया 28 दिन, तो ऑब्वियसली वो जॉब भी अपना लूज कर देता होगा उसकी, यानी कि एम्प्लॉयबिलिटी भले वो रिहा कर दिया जाए मगर उस पर एक धब्बा तो लग जाता ना है,
क्रिमिनल जी कन्विक्शन लग जाता है
जी, कन्विक्शन ना भी हो
तो क्रिमिनल कन्विक्शन नहीं भी हो
जी
लेकिन दाग तो लग
जी जी, तो उससे एक और मजीद दुश्वारी होती
जाहिर है। वो कहते हैं कि ये तो गर्चे रिहा हुआ है लेकिन इसने ये क्रिमिनल काम किया था इस वजह से उसको पड़ा हुआ है, तो जो जॉब वाले हैं जो एम्प्लॉयज हैं उसे नहीं देते हैं, कहते हैं कि पता नहीं फिर कब ये आपके जाके ये।
तो यानी कि एक केस में चाहे वो रिहा भी कर दिया जाए तो उसके बावजूद भी जिंदगी भर के लिए
जिंदगी भर के वो ये आपके जाके उसके वो दाग रहता है।
सही, बैरिस्टर आलम साहब बहुत बहुत शुक्रिया, हम हमारे आज के प्रोग्राम के इख्तिताम पर पहुंच रहे हैं जैदी भाई और बैरिस्टर साहब, इंशाल्लाह फिर गुफ्तगू होगी आपके साथ। नाजरीन आपने गुफ्तगू सुनी कि इस वक्त बरतानिया में मुसलमानों की हालत यानी कि एक खौफ ज़्यादा कौम बनी हुई है, ना सिर्फ यूके में मगर यूरोप में भी हालात इससे कुछ बेहतर नहीं है। इंशाल्लाह कुछ लोग यहाँ पर एक्टिविस्ट हैं जो काम कर रहे हैं, कोशिश कर रहे हैं कि ये सिचुएशन को जो है इम्प्रूव किया जाए। हम जो है शुक्रगुजार हैं कि आपने हमें मौका दिया आपके साथ इस हफ्ते गुफ्तगू करने का। इंशाल्लाह फिर दोबारा आपसे मुलाकात होगी, खुदा हाफिज़।